नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मीडियम वेब तथा एफएम ब्यान्ड 98.1 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार डाक्टर अस्मिता विष्ट। साहित्यकार डाक्टर विष्टको प्रकाशित कृतिमा कविता संग्रह ब्ल्याक होलमा गीतहरू विक्रम सम्मत 2082 प्रकाशित भएको थियो। यसका साथै उहाँका फुटकर कविताहरू निबन्ध विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अङ्ग्रेजी विषयको प्राध्यापनमा संलग्न हुनुभएकी डाक्टर विष्टका गहिरो अनुभूति अध्ययन र सूक्ष्म अवलोकन कविताहरूमा हामी पाउन सक्दछौँ। उहाँ भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुभएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार डाक्टर विष्टलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
हजुर, धेरै धेरै धन्यवाद।
हजुर, अब कुराकानीको सुरुवात गरौं। तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, यो लेखन यात्रामा कसरी अगाडि बढ्नुभयो, एकपटक विगतलाई सम्झौँ न।
हस्, अब विगत भन्दा एकदमै दूर विगतमै हामी पुग्नुपर्ने हुन्छ। म चाहिँ विशेष गरेर मेरो यो ब्ल्याक होलमा गीतहरू आउन चाहिँ 2082 सालमा मात्र आएको हो। तर मेरो लेखन यात्रा वास्तवमै भन्ने हो भने एउटा कविले चाहिँ जब म कक्षा 4मा पढ्थेँ त्यति बेलै जन्म लिइसकेको थियो भन्ने मलाई लाग्छ। त्यतिखेर स्कुलको कम्पिटिसनहरूको लागि कविताहरू लेख्ने गर्थेँ अनि जब ती कविताहरू सुन्दर छन् भनेर प्रेरणा प्राप्त भयो, फेरि मैले स्कुल जीवनभरि कुनै कुनै कम्पिटिसनहरूमा भाग लिएँ, कविताहरू पनि मैले प्रस्तुत गरेँ। तर एसएलसी दिइसकेपछि चाहिँ फेरि कस्तो भयो भने म साहित्यको विद्यार्थी, त्यसमा पनि अङ्ग्रेजी साहित्यको विद्यार्थी, अनि अङ्ग्रेजी साहित्य अध्ययन गर्न थालिसकेपछि बिस्तारै त्यो आफैप्रतिको एउटा आफ्नो क्षमताप्रतिको एउटा शङ्काको बीजारोपण भयो सायद म भित्र, अनि मलाई लाग्न थाल्यो मेरो कविताहरू कविता भन्न लायकका छन् कि छैनन्। अब त्यसमा त हामीले कविताका तत्त्वहरू के हुन्, होइन, कविता के हुनुपर्छ कवितामा भन्ने खालका एकदम जटिल लाग्थे त्यतिखेर। ती कुराहरू बुझ्नलाई पनि अब गाह्रो हुन्थ्यो अनि ती सम्पूर्ण कुराहरूले गर्दा चाहिँ अब मेरो कविता कवितै होइन कि भन्ने त्यो शङ्काको बीजारोपण भइसकेपछि लामो समयसम्म कविता लेखन कार्यलाई चाहिँ मैले बन्द चाहिँ गरिनँ। लेख्न चाहिँ मैले लेखिनै रहेँ तर त्यसलाई प्रकाशित चाहिँ मैले गरिनँ। अनि त्यसपछि मास्टर्स सकिसकेपछि हाम्रो डिपार्टमेन्टमा सेमिनारहरू हुन्थे अनि त्यो दौरानमा केही मिटिङहरूको दौरानमा मैले आफ्नो त्यो एउटा डायरी बोकेर लगेको बेलामा एकजना मित्रले देख्नुभयो मेरो कविताहरू अनि उहाँले चाहिँ जबरजस्ती गरेर त्यो पढ्नुभयो, मलाई सुनाउनु पनि लाउनु भयो अनि त्यसपछि त कस्तो राम्रो लेख्दो रहेछौ त भनेर। अब एउटा अङ्ग्रेजी विषयकै प्राध्यापकले चाहिँ राम्रो छ भनिसकेपछि त्यो जुन शङ्काको त्यो जुन बिउ थियो नि, त्यो बिउ हुर्किँदै हुर्किँदै अब बिरुवा अथवा रुख के कति बनिसकेको थियो त्यो मलाई अनुमान त छैन, तर त्यसमा चाहिँ फेरि त्यो बिरुवालाई चाहिँ फेरि मार्ने काम के भन्नु, मतलब शङ्काको बिरुवालाई चाहिँ मार्ने काम र त्यसपछि सृजनाको बिरुवालाई चाहिँ एकदमै मलजल गर्ने काम गर्यो त्यति भनाइले। अनि त्यसपछि मैले बिस्तारै लोकल पत्रिकाहरू जुन छन् त्यहाँ मैले कविताहरू दिन थालेँ अनि त्यो कविताको प्रतिक्रिया पनि निकै सुन्दर आयो। त्यसपछि फेरि एक दुईवटा राष्ट्रिय दैनिक पत्रिकाहरूमा दिएँ, त्यसपछि झन् सुन्दर सुन्दर फिडब्याकहरू आए अनि चाहिँ मैले सोचेँ कि मैले अब यसलाई चाहिँ मैले लेखिसकेका जति कविताहरू छन् त्यसलाई मैले सङ्ग्रहको रूपमा निकाल्नुपर्छ भन्ने मलाई अनुभूति त भयो. तर फेरि पनि कस्तो भयो भने अब कति वर्ष अगाडि लेखेका कविताहरू पनि थिए होइन, अनि त्यसले गर्दा अब त्यसलाई त फेरि मैले सेल्फ एडिटिङ गर्नुपर्छ भन्ने भयो. अनि त्यो सेल्फ एडिटिङको पनि प्रोसेस चाहिँ निकै नै लामो भयो मेरो विचारमा. अनि अब 2082 सालमा बल्ल यसले कविताको एउटा पुस्तकको आकार लिन पायो र यहाँहरू माझ मैले प्रस्तुत गर्न सकेँ.
हजुर, अब तपाईँको कृतितर्फै अगाडि बढौँ. विशेष त तपाईँको प्रकाशित कृतिमा ब्ल्याक होलमा गीतहरू शीर्षक रहेको छ, यो कविता सङ्ग्रह रहेको छ. यो शीर्षक आफै एक हिसाबले हेर्दाखेरि प्रतीकात्मक जस्तो पनि देखिन्छ अनि अर्थपूर्ण छ जस्तो पनि देखिन्छ. यहाँ फेरि दुईटा शब्दलाई जोडेर एउटा शीर्षक तपाईँले दिनुभएको छ. यो शीर्षकमै जाउँ न, तपाईँले यो शीर्षक कसरी रोज्नुभयो?
यो शीर्षक चाहिँ अब कविता हो र म साहित्यको विद्यार्थी भएको नाताले जहिले पनि एउटा बलियो अनुभूति मभित्र छ. त्यो के हो त भन्दा कविता भनेको के हो भनेर आउँछ नि सबैभन्दा पहिला. र कविता भनेको के हो भन्दा कविता भनेको भावनाहरूको अभिव्यक्ति मात्र अवश्य पनि होइन. भावनाको अभिव्यक्ति मात्रैले कविता कहिले पनि बन्दैन. कविताका पनि केही एउटा निश्चित शर्तहरू हुन्छन्, त्यो शर्तहरू पालना गर्नै पर्छ र सबैले गरेकै हुन्छन् भन्ने त छैन. तथापि हामीले अरू विधाहरूबाट कवितालाई कसरी छुट्याउँछौँ त भन्दा कवितामा अभिव्यक्त गर्नको लागि स्थान र त्यो स्पेस भन्छ नि थोरै हुन्छ होइन, त्यो स्थान थोरै हुन्छ र थोरै स्थानमा हामीले धेरै कुराहरू त्यहाँनिर भन्न खोजिरहेका हुन्छौँ. र कसरी भन्ने त भन्दा जहिले पनि हामीले त्यहाँ केही आधारहरू केही सहयोगहरू लिन्छौँ, जस्तो त्यो सहयोगहरू केबाट लिन्छौँ त भन्दा बिम्ब प्रतीक होइन यस्ता कविताका तत्त्वहरूको हामी सहयोग लिइरहेका हुन्छौँ कुनै पनि कविले र अनि हाम्रा भावनाहरू अभिव्यक्त गरिरहेका हुन्छौँ. यो सङ्ग्रहमा पनि एउटा कवितामा चाहिँ मैले मेरो बाल्यकाल अनि मेरा दिदीहरू मेरा आफन्तजन अझ विशेष गरेर दिदीहरूसँग बहिनीहरूसँग बिताएको जुन समय हुन्छ नि त्यो समय अहिले फर्केर मैले त्यो खोज्दा हामी फेरि पनि भेट भएकै अवस्थामा पनि त्यो समय त फेरि हामीसँग छैन. अनि त्यो कहाँ गयो होला त भन्दा त्यो पक्कै पनि त्यो ब्ल्याक होलमा गए. ती सम्बन्धहरू त्यो नजिकपना ती सबै आत्मीयता त्यो सबै ब्ल्याक होलमा गए. अनि ब्ल्याक होल भनेको चाहिँ कस्तो स्थान हो त्यो हामीलाई थाहा छँदैछ होइन, अब त्यहाँबाट चाहिँ केही पनि कुरा प्रकाश समेत त्यहाँबाट बाहिर निस्कन सक्दैन भनिसकेपछि अब त्यो मोमेन्ट त त्यो पल त फेरि पनि त्यो बाहिर त आउन सक्दैन. हामी त्यही पललाई त फेरि रिक्रिएट गर्न सक्दैनौँ, जिउन त सक्दैनौँ. भनेपछि त्यो कहाँ गयो होला त ती भन्दा ब्ल्याक होलमा गयो होला भन्ने हिसाबले एउटा कवितामा त्यो शब्द थियो. अनि साथीहरूले भन्नुभयो कि यो खुब सुन्दर शब्द छ भनेर. अनि पछिबाट मैले पनि सोचेँ अलिकति केही फरक पनि हुन्छ किनभने ब्ल्याक होलमा तर गीतहरू कसरी गीतहरू गुन्जिन सम्भव छ त भन्ने एउटा कौतूहलता पनि त हुन्छ नि त मानिसहरूलाई होइन. अनि त्यो फेरि शीर्षकले अलिकति सान्दर्भिक खालको कौतूहलता सृजना गर्यो भने त त्यो सुन्दर पनि हुन्छ. अनि कवितामा चाहिँ यो सम्भव छ है, साँच्चै चाहिँ सम्भव छैन. ब्ल्याक होलमा गइसकेपछि त्यो सकियो रीतियो, प्रकाश समेत फर्केर नआउने भनेपछि त त्यस्तो स्थानमा तर गीतहरूको गुन्जन चाहिँ फेरि फर्केर आउन सक्छ भन्ने एउटा प्रतीकले एउटा सुन्दर अर्थ दिन्छ भन्ने अनुभूति भएर अनि यो शीर्षक राख्यो.
अब हामी यो संवादलाई केही समय रोकेर एउटा तपाईँको रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ. हामी विविध पाटोमा कुराकानी गर्ने नै छौँ. तपाईँको पछिल्लो नयाँ जिम्मेवारीको बारेमा पनि हामी चर्चा गर्ने नै छौँ. अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ.
हस्, मैले यहाँ मेरा 45 कविताहरू छन्, त्यसमध्येमा अहिलेसम्म खासै अब नसुनाएको कविता एउटा वाचन गर्न चाहेँ. यो कविता चाहिँ मैले नसुनाउनुको कारण थियो किनभने मेरो आमाको मृत्युपछि त्यो मोमेन्टले मलाई एकदम धेरै हानि राख्यो भनौँ न, मस्तिष्कमा त्यो एकदम ओभर दोहोर गरेको गरे गर्यो. अनि त्यसपछि मैले यो कवितामा यी शब्दहरू मार्फत त्यो मेरो एउटा मोमेन्टलाई मेरो अनुभूतिलाई प्रस्तुत गरेको थिएँ र मैले त्यो कविता पुरै पढिसक्न म सक्छु कि सक्दिनँ भनेर मलाई हिम्मतै नआउने के, त्यही भएर म पढ्दिनँ थिएँ. तर अब आज चाहिँ मैले अलिकति हिम्मत जुटाउन लागिरहेको छु, यो विदाई आमा शीर्षकको कविता प्रस्तुत गर्न लागिरहेको छु. हजुर. निर्वाण प्राप्त गरेको बिच्छु जस्तै बर्सातमा नुहाएर स्निग्ध भएको फुल जस्तै आमाको काखमा मस्त निदाएको बालक जस्तै आभायुक्त आकर्षक निश्चल मुहार लिएर लडिरह्यौ तिमी चिसो भुइँमा चुपचाप. हेरिरहे मैले अपलक तिम्रा अर्धखुल्ला आँखाहरू, छोइरहे तिम्रा चिसा हातहरू, मुसारिरहे नरम गाला. अह झिम्किएनन् मायाले ती आँखा समातेनन् तिनले मेरो हात, भएनन् मुस्कानमा चौडा गालाहरू. भएनन् मुस्कानमा चौडा गालाहरू। सायद सायद प्रियजनको पर्खाइमा अपलक बिछिएका परेलीहरूले भुले होलान् झिम्क्याउनु भनेको माया दर्शाउनु हो। स्पर्शको अभावमा कठाङ्ग्रिएका हातहरूले बिर्से होलान् हात समाउनु भनेको माया साटासाट गर्नु हो। विरहमा ओइलाएका मुहारले बिर्सिए पक्कै मुस्कान फुलाउनु भनेको मायाको खेती फस्टाउनु हो। तिमीले त्यही दिन त हो गुनासाहरू मन दुखाइहरू सबै बिर्सिएर बिना कुनै संकेत हाम्रो सूर्य झ्याप्प निभाएको हाम्रो जीवनमा भुइँचालो ल्याएको हाम्रो हृदयमा कहिल्यै ननिम्ने डढेलो सल्काएको तिम्रो बहिर्गमनसँगै हराए चाडबाडका उमङ्ग दसैँको वासना तीजको डर बेपत्ता भए आशीर्वचन मायालु निम्तो कोसेली पात। तिम्रो बहिर्गमनसँगै हराए चाडबाडका उमङ्ग दसैँको वासना तीजको डर बेपत्ता भए आशीर्वचन मायालु निम्तो कोसेली पात। तिम्रो अनुपस्थितिमा रह्यो त फगत दिगो सन्नाटा रित्तो मन भिजेको परेली आल्लामा झुन्डिएका तिम्रा लुगा बारीमा फुलेका तिमीलाई मनपर्ने पारिजात बेसरी तिम्रो याद दिलाउने तिमीले हुर्काएको कटहरको रुख बेसरी तिम्रो याद दिलाउने तिमीले हुर्काएको कटहरको रुख। धन्यवाद
हजुर। विदाई आमा शीर्षकमा एकदमै मार्मिक कविता भर्खरै वाचन गर्नुभयो। विशेष त बिछोड पछिको क्षण कस्तो हुन्छ भन्ने अनुभूतिहरू समेटिएको कविता भर्खरै वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ नेपाली कविता लेखनको कस्तो छ अवस्था भन्ने विषयमा केही चर्चा परिचर्चा गरौँ यही मौकामा। पछिल्लो समय अथवा समकालीन नेपाली साहित्यको कुरा गर्दा त्यसमा पनि कविता लेखनको कुरा गर्दाखेरि अहिले कविता त्यसमा पनि नेपाली कविताको अवस्था कहाँ पुगेको छ कुन चरणमा आइपुगेको अनुभूति गर्नुभएको छ तपाईँ सर्जकको हिसाबले भन्नुपर्दाखेरि यसमा?
हजुर, पछिल्लो समयको कविताहरूलाई निहाल्दा मैले चाहिँ के पाएको छु भने जस्तो यो कविताको पनि हामीले युग युग भनेर एक हिसाबले युगको निर्माण गर्छन्। हरेक युगमा एकजना कवि हुन्छन् जसले एउटा नयाँपन कवितामा बोकेर ल्याउँछन् र त्यो नयाँपन भनेको चाहिँ त्यसको त्यो थिम पनि हुन्छ र त्यसको स्टाइल पनि हुन्छ प्रेजेन्टेसन पनि हुन्छ। यो दुईटा प्रस्तुतिको शैली र विषयवस्तुको प्रस्तुति भनौँ न दुवै कुराको प्रस्तुतिले एउटा युगको निर्माण हुने गरेका छ त्यो हामीलाई थाहा छँदैछ होइन। त्यो अब हामीले फेरि दोहोऱ्यायौँ भने त्यो अलिक हामीलाई धेरै रुचिको विषय नहुन सक्छ। म थोरै मात्रै कुरा गर्नुपर्दाखेरि जस्तो भूपीको पनि एउटा युग हो भनेर हामी मान्न सक्छौँ र भूपीको युगले यति धेरै हामी प्रभावित भएछौँ कि त्यसपछिका दशकौंसम्म भूपीकै त्यो विषयवस्तु र भूपीको शैलीबाट हामी निस्किन नसकेको अवस्था पनि देखिएको थियो नेपाली एउटा साहित्य जगतमा हामीले हेर्नुपर्दा। त्यसपछि मैले विशेष गरेर अनुभूत गरेको कुरा चाहिँ के हो भने एकदमै कोमल कविताहरू कोमल विषयवस्तु कोमल प्रस्तुति आफूलाई चित्त नबुझेका होइन आफूले आवाजकै रूपमा उठाउनु पर्ने आवाजहरू पनि एकदमै कोमल ढङ्गले साँच्चै नै त्यो कविकै ढङ्गले उठाउनु भयो रमेश क्षितिजलाई मैले त्यसरी अब रमेश क्षितिजको युग भन्न चाहेँ क्या मैले चाहिँ। अनि रमेश क्षितिजले त्यो युगको सृजना गरिसकेपछि फेरि त्यो कोमल युगलाई पछ्याउने एउटा जमात हामी धेरै होइन पाउँछौँ कविताको क्षेत्रमा। त्यसपछि फेरि हामीले अर्को पनि यहाँ के अनुभूति गर्न सक्छौँ भने यो जनआन्दोलन पछिको एउटा फेज आयो त्यसमा चाहिँ आफ्नो आवाज पनि मुखारित गर्नुपर्छ महिलाहरूले पनि आफ्नो आवाजलाई एकदम खुलेर मुखारित गर्नुपर्ने हुन्छ आफ्नो अधिकारका कुराहरू कवितामा पनि अभिव्यक्त गर्नुपर्छ। त्यस्तै अरू सीमान्तकृत वर्गहरूले पनि आफ्नो आवाजलाई कविता मार्फत किनभने कविता छोटो पनि हुन्छ र एकदमै प्रभावशाली पनि हुन्छ कविताको त अब ओज सबै साहित्यिक विधाहरू मध्येको सबैभन्दा उच्चतम विधा नै हो सबैभन्दा पुरातन र सबैभन्दा उच्चतम विधा हो त्यही भएर यो विधालाई चाहिँ सशक्त रूपले हामीले पछ्याउनु पर्छ भन्ने हिसाबको पनि हामीले देख्यौँ। अनि अझ योभन्दा अगाडि नै यो चेत जुन एकदम संविधानबाटै आउनु भन्दा अगाडि नै कुन्ता शर्मा हामीले बिर्सिनै नहुने नाम होइन उहाँले महिलाहरूको आवाजलाई एउटा कविताबाट नै यस्तो ढङ्गले मुखारित गर्नुभएको छ कि अब त्यो लेभलमा अरू महिलाहरूले मान्छेले आफ्नो अधिकारको लागि लेखेका कविताहरू त्यो लेभलमा पुग्छ कि पुग्दैन, त पुग्न सक्छ कि सक्दैन भन्ने एउटा मापन, एउटा त्यो मेजरिङ यार्ड भन्छ नि, त्यस्तो प्रकारको मैले उहाँलाई पनि पाएको छु। र फेरि पछिल्लो समयमा अब अरू पनि हुनुहुन्छ होइन, समकालीन कविहरू धेरै हुनुहुन्छ, अब कुन्ता दिदी पनि समकालीन नै हो, अहिलेसम्म सृजना गरि नै रहनु भएको छ, त्यसपछि प्रगति राईले पनि लेख्नुभएका कविताहरू पनि हामीले त्यस्तो पाउँछौँ, धेरै हुनुहुन्छ। अनि महिलाको मात्रै कुरा त गरे होइन, तर मैले चाहिँ एउटा जस्ट उदाहरण मात्रै दिँदाखेरि
हजुर पछिल्लो समयमा
सर्जकहरूले। अनि अर्को कुरा चाहिँ फेरि हामीले के बोध गरेको छौँ भने कुरा पनि आउँछ कि नेपाली साहित्य, म अङ्ग्रेजी साहित्यको पनि विद्यार्थी भएको हुनाले होला सायद होइन, अनि कहाँ छ त हामी, कहाँनिर छौँ त विश्व साहित्यसँग दाँजेर हेर्दा भन्ने कुरा पनि आउँछ। अब विश्व साहित्यमा हेर्दाखेरि चाहिँ विश्व साहित्यको लेभलमा हामी कसरी पुग्ने त भन्दा त्यसको निर्माण हामी आफैले गर्ने हो, विश्व साहित्यकारहरूले यसो यसो गरे त्यही भएर हामी यसो गर्ने भन्ने होइन। जब हामीले हाम्रा कुराहरू होइन, हाम्रा कुराहरू, हाम्रा संस्कृतिका कुराहरू, हाम्रा भूगोलका कुराहरू विषयवस्तुको हिसाबले त्यहाँ प्रस्तुत गर्छौँ, त्यो हाम्रो आफ्नोपन हुन्छ जसले हामीलाई विश्व स्तरको कवि बनाउनमा र हाम्रो नेपाली साहित्यलाई, नेपाली कवितालाई विश्व स्तरमा पुर्याउनलाई सहयोग गर्छ। एउटा त्यो भयो। अर्को कुरा, कवि भइसकेपछि आफ्नो भूभागसँग, आफ्नो संस्कृतिसँग एकदम सचेत जानकार त हुनै पर्यो, र विश्वमा के भइरहेको छ त्यो कुरासँग पनि फेरि कविले उत्तिकै सचेत र जानकार हुन जरुरी छ, किनभने विश्वले चाहिँ हामीले विश्वमा भएका घटना परिघटनाहरूप्रति हाम्रो अवधारणा के छ त त्यो विश्वले पनि त जान्न खोजिरहेको हुन्छ नि त होइन। हाम्रो आवाज कस्तो छ, हामी कतिको एकदम पावरफुल भएर स्ट्रङली आफ्नो भोइसलाई राख्न सक्छौँ, विश्वले बनाएको मानकलाई हामी कतिको च्यालेन्ज गर्न सक्छौँ भन्ने कुरा पनि हो। त्यसमा अब प्यालेस्टाइन हरूको त्यो जुन मुद्दा थियो, हामीले भर्खरै केही महिना अगाडि, सायद वर्ष त पुगेको छैन होला, विनोद विक्रम केसीले लेख्नु भएको एउटा कविता थियो कि होइन, त्यो प्यालेस्टाइनी आमाहरूमाथि लेख्नु भएको कविता थियो। त्यो कविताले हामीलाई चाहिँ, मलाई अनुभूति भयो कि हामीले विश्वको अवस्थालाई एकदमै सूक्ष्म ढङ्गले अवलोकन गरेर अनि त्यसप्रति विमत्ति साह्रै नै सुन्दर ढङ्गले कवितामा व्यक्त गर्न सक्ने क्षमता हामी नेपाली कविहरूमा पनि आइसकेको छ भन्ने एउटा उदाहरण त्यो पनि हो होइन। अनि म जहिले पनि कुरा गर्ने गर्छु, प्रकाश थामसुवाङ हुनुहुन्छ होइन पूर्वकै, उहाँले चाहिँ एउटा हरित ग्रह जस्तो लाग्छ, मैले अब शीर्षक बिर्सेको हुन सक्छु तर त्यहाँभित्रको कन्टेन्ट मलाई याद छ, उहाँले चाहिँ राउटेहरूको होइन उनीहरू सशक्त रूपले चाहिँ सहरमा आए भने कस्तो हुन्छ होला भनेर यस्तो सुन्दर परिकल्पना गरेर, अनि उनीहरूको आवाजलाई होइन, अब हामीले भुइँ मान्छेको आवाज भन्छौँ नि, उनीहरूको त आवाज आफूले साहित्यमा उनीहरूले व्यक्त गर्न सकिरहेका छैनन् किनभने नेपाली भाषामा उनीहरूको पहुँचै छैन अहिलेसम्म त होइन, अभिव्यक्त गर्न नसकेको अवस्थामा उनीहरूको अवस्थालाई अवलोकन गरेर उहाँले लेख्नु भएको कविता हेर्दाखेरि पनि मलाई चाहिँ त्यो विश्वस्तरकै कविता लाग्छ कि। त्यसैले नेपाली कविताहरूको पछिल्लो समय हेर्दाखेरि एकदम मलाई चाहिँ सन्तुष्टिजनक नै लाग्छ, सन्तोषजनक लाग्छ, र विश्वकै लेभलमा पनि हामीले भाषाको कारणले मात्रै पुग्न सकिरहेको छैनौँ होइन भनेदेखि चाहिँ त्यो स्तरको कविताहरू पनि आएकै छन्।
अब यही प्रसङ्गमा तपाईँहरू जस्तो जो अङ्ग्रेजी साहित्यमा पनि निरन्तर अध्ययन अध्यापन गरिराख्नु भएको छ, सँगसँगै नेपाली साहित्य सिर्जना पनि गरिराख्नु भएको छ, विश्व मञ्चमा नेपाली साहित्यको उपस्थिति पछिल्लो समय हेर्ने हो भने एकदमै कम मात्र भएको हामी पाउन सक्छौँ। छिटपुट रूपमा उपस्थिति छ, सशक्त उपस्थिति भए पनि त्यो मात्रात्मक रूपले कम छ। अब यस्तोमा तपाईँहरू जस्तो सर्जकहरूले त्यो परिपूर्ति गर्नको लागि कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? मैले यो प्रश्न किन पनि राखिरहेको भन्दाखेरि, नेपाली साहित्य राम्रो हुँदा हुँदै पनि अनुवादको कमीका कारणले गर्दाखेरि विश्व मञ्चमा पुग्न नसकेको एउटा हामीले त्यो ज्वलन्त उदाहरण देखिरहेका छौँ। यसमा सर्जकहरू कति सचेत हुनुपर्छ या त्यसलाई राज्यले कसरी अगाडि बढाउनु पर्छ र साथ दिनुपर्छ जसको कारण नेपाली साहित्य पनि विश्व मञ्चमा सशक्त ढङ्गले अगाडि बढ्न सक्छ, त्यसमा के भन्नुहुन्छ?
यसमा त मेरो एकदम क्लियर पिक्चर छ धेरै पहिलादेखि नै, किनभने म पनि अब अङ्ग्रेजी साहित्यको विद्यार्थी अनि फेरि कलम चाहिँ नेपाली साहित्यमा चलाउने भएको हुनाले यो कुरालाई चाहिँ मैले जहिले पनि सोचिरहन्थेँ कि सबैभन्दा पहिला सर्जकले त आफ्नो काम गरिसक्नुभयो, सर्जकले गरिसक्नुभयो र एकदमै विश्व स्तरकै सृजना पनि गरिसक्नु भएको छ। अब गर्ने काम भनेको कसको हो भने प्रमुख काम चाहिँ एउटा भयो ट्रान्सलेटरको होइन, तर हाम्रो फोकस चाहिँ त्यसमा मात्रै छ कि ट्रान्सलेसन भएन, ट्रान्सलेटेड भएर मात्रै विश्वमा पुग्ने होइन, विश्वमा पुर्याउने काम भनेको चाहिँ रिभ्युअरहरूको होइन रिभ्यू लेख्नुहुन्छ नि समीक्षकहरूको हो र समालोचकहरूको हो भन्ने कुरा चाहिँ मैले अनुभूत गरेको छु. किन भन्नुहुन्छ भने हामीले जस्तो अङ्ग्रेजीमा लेख्छौँ हामी रिसर्च पेपरहरू मिनी रिसर्चहरू जति पनि रिसर्चहरू छ हामीले हाम्रो मिडियम अङ्ग्रेजी हुन्छ त्यसमा हेर्ने दृष्टिकोण पनि त्यो थ्योरीहरू पनि हामीले अङ्ग्रेजी नै लगाउँछौँ होइन तर टेक्स्ट चाहिँ हामीले अब हाम्रो केसको कुरा गर्ने भने मैले नै पनि मेरा पिएचडीका जति पनि मेरा ती टेक्स्टहरू छन् ती 6 टेक्स्टहरू सबै मेरो नेपाली नै छन् कि अनि त्यसपछि हामीले इन्टरनेसनल सेमिनारहरूमा भाग लिँदा पनि नेपाली टेक्स्टमै हामीले आफ्नो पेपरहरू प्रेजेन्ट गर्छौँ र एउटा मेरो आफ्नै अनुभवको एउटा सानो उदाहरण के दिन चाहन्छु भने अब कविता मात्रै होइन समग्र साहित्यको कुरा गरिरहेको छु म मैले चाहिँ नयनराज पाण्डेको जियरा कथा सङ्ग्रहबाट एउटा कथा मैले त्यो पेपर प्रेजेन्ट गरेका थिएँ. त्यो पेपर प्रेजेन्ट गरिसकेपछि विभिन्न देशबाट आउनुभएका त्यहाँ सहभागीहरूले एकदम धेरै उहाँहरूले इन्ट्रेस्ट देखाउनु भयो के अनि सोध्न थाल्नुभयो यसको अङ्ग्रेजीमा छ कि छैन ट्रान्सलेसन. हामीलाई एकदम जान्न इच्छुक भयो राइटर को हो होइन हामीलाई डेप्थमा जान्न छ भनेर भन्नुभयो. भनिसकेपछि त पुर्याउने त्यसरी हो भन्ने मलाई लाग्छ होइन. त्यो इन्टरनेसनल फोरममा अहिले फेरि पुग्न सजिलो पनि छ किनभने हामीले इन्टरनेसनल जर्नलहरूको लागि पनि हामीले आर्टिकलहरू पब्लिस गरि नै राखेका छौँ मेरै पनि भएको छ होइन. अनि बुक च्याप्टर जस्तो युएसको लागि एउटा बुक च्याप्टर मैले पनि लेखेर नेपालकै अर्चना म्यामको एउटा कथा त्यसपछि सम्राट उपाध्यायको एउटा कथा अनि उषा शेरचन दिजुको एउटा कथा उहाँहरू तीनजनाको 3 कथालाई लिएर मैले एउटा बुक च्याप्टर लेखेँ. अब त्यो मलाई लाग्छ राउटलेस पब्लिकेसनबाट होला. अब त्यो पब्लिस भयो भने त इन्टरनेसनल्ली कमसेकम हाम्रो रचनाहरू पनि त्यहाँ पुग्यो नि त होइन. पहुँचको कुरा जहिले पनि म भन्छु कि पहुँच सबैभन्दा जरुरी छ. राम्रो भएर पनि त्यहाँ दृष्टि पुगेन भने त त्यो त पुग्न सक्दैन फोरममा. अनि यो दुईवटा काम गर्नु पर्यो. अब सरकारले पनि के गर्नु पर्यो भन्दा यसरी समालोचनाको क्षेत्रको लागि के गर्न सकिन्छ योजनाहरू ल्याउनु पर्यो र ट्रान्सलेसनको चाहिँ हामीले के भन्छौँ भने अलिक गाह्रो छ स्थिति होइन पुअर भन्छ नि. किन भन्दा बाहिरतिर हेर्नुहोस् न अब त पुरस्कार नै पायो भने पनि ट्रान्सलेटेड बुकले पुरस्कार पायो भने त्यो राइटरले जति पारिश्रमिक चाहिँ अथवा पुरस्कार मनी होइन प्राइज मनी चाहिँ ट्रान्सलेटरले पनि पाइरहनु भएको हुन्छ. अनि त्यसपछि ट्रान्सलेटेड बुकहरूको लागि पब्लिकेसन हाउसले पनि राइटरकै बराबरमा त्यो रकम प्रदान गरिरहेको हुन्छ र उसको समाजमा प्रतिष्ठा पनि उत्तिकै हुन्छ. तर नेपालको केसमा मोस्टली हामीले हेर्दा के देख्छौँ त भन्दाखेरि एकातिर त्यो प्राइज मनी छँदै छैन अहिलेसम्म राखेकै छैन. अर्को कुरा हेर्नुहुन्छ भने पब्लिकेसन हाउसहरूले पनि अब मलाई थाहा भएसम्म होइन त्यति धेरै उनीहरूले अब त्यो रोयल्टी पाउने अथवा पारिश्रमिक पाउने मलाई थाहा भएसम्म त्यति चित्तबुझ छ जस्तो मलाई लाग्दैन. अनि रोयल्टीकै कुरा गर्दाखेरि अब राइटरले पाउँछ भने कन्ट्रिब्युसन त उसको पनि हुन्छ किनभने ट्रान्सलेसन भनेको रिक्रिएसन हो नि त होइन. उसले रिक्रिएट गरेको हुन्छ उसको पनि एकदम धेरै आफ्नो क्रिएसन त्यहाँ क्रिएटिभिटी समय गएको हुन्छ भने त्यो रोयल्टीको पनि व्यवस्था गर्नुपर्छ होला नि त. त्यसको लागि सबैभन्दा पहिला के अब फेरि जुनसुकै देश पनि कसरी चल्छ त होइन त्यसलाई इम्प्लिमेन्टेसन कसरी गर्न सकिन्छ त भन्दा कानुन बनाउनु पर्ने हुन्छ होइन. त्यही भएर चाहिँ यसरी हामीले गयौँ भने र एकदमै राम्रो ट्रान्सलेसन भयो भने एउटा त्यो ट्रान्सलेटेड बुक विश्व बजारमा पुग्छ. तर विश्व बजारमा पुगेर पनि नरेन्द्र काङमाङ होला है मैले उहाँको त्यो थर जहिले पनि झुकिन्छ उहाँले भन्नुभएको थियो कि तारा राईको छापामार युवतीको डायरी उहाँहरूले चाहिँ ट्रान्सलेटेड गरेर अनि त्यसपछि उहाँबाट पब्लिकेसन गराएर होइन विदेशकै त्यो पब्लिकेसन हाउसबाट कति धेरै पे गरेर पब्लिस गराउनु भयो अरे तर बिक्री छैन. त्यही भएर बिक्री हुनु भनेको चाहिँ पैसा आउनु मात्रै होइन रिडरहरूमा पुग्नु हो नि त. रिडरहरूमा पुग्न पुर्याउने काम चाहिँ फेरि कसले गर्न सक्छ त भन्दा समालोचकहरूले गर्ने हो समीक्षकहरूले गर्ने हो र जसले अङ्ग्रेजीमा कलम चलाउनुहुन्छ नि हो उहाँहरूले गर्ने हो. त्यही भएर यो दुईटा क्षेत्रलाई एउटा ट्रान्सलेसनको क्षेत्र र अर्को समालोचना र समीक्षाको क्षेत्रलाई सँगसँगै लानुपर्ने हुन्छ.
हजुर अब म ठ्याक्कै तपाईँलाई तपाईँको जुन नयाँ जिम्मेवारीमा भर्खरै तपाईँ नयाँ जिम्मेवारीमा हुनुहुन्छ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुभएको छ. नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको उत्थान र प्रवर्धनमा काम गरिरहेको छ. यो भर्खरैको जिम्मेवारी र अहिले भर्खरै तपाईँले जुन प्रसङ्ग निकाल्नु भयो अब यो जोडिन आइपुग्छ यसलाई अब कसरी अगाडि बढाउने या आफ्नो भूमिका त्यहाँ प्रस्तुत गर्दै गर्दाखेरि तपाईँको प्राथमिकता के हुन्छ नेपाली साहित्यको विकासमा विशेष गरी अहिलेको जिम्मेवारी सम्हाल्दै गर्दाखेरि त्यहाँबाट कसरी अगाडि बढ्ने केही सोच बनाउनु भएको छ तपाईँलाई बधाई पनि छ.
थ्याङ्क यू. यसमा मलाई के लाग्छ भने जस्तो मैले त्यो जिम्मेवारी पाएको भए पनि नपाएको भए पनि म त जिम्मेवार जहिले पनि हो। म जिम्मेवार किन हो भने म साहित्यको विद्यार्थी हुँ, त्यही भएर पनि म जिम्मेवार हो। म साहित्य नै पढाउँछु, त्यही भएर पनि म पहिलादेखि नै म जिम्मेवार नै थिएँ र त्यसपछि मैले साहित्य पनि सृजना गरिरहेको छु र मेरो त्यो जिम्मेवारी जबसम्म म बाँच्छु बाँचुन्जेलसम्मको जिम्मेवारी हो त्यो। त्यही भएर त्यो पद पाए पनि नपाए पनि मैले मेरो जिम्मेवारी मैले पुरा गरिरहेकै थिएँ। मैले अघि पनि भने होइन, जस्तो हामीले वेस्टर्न थ्योरिस्टहरूको पर्सपेक्टिभबाट नेपाली टेक्स्टमा मैले नै 50 आर्टिकलहरू लेखेको छु र अब ती आर्टिकलहरू वेबमा छन्, संसारभरिका मानिसको पहुँचमा छन्। जब उनीहरूले पढ्छन्, पढ्दाखेरि उनीहरूले नेपाली साहित्यको बारेमा जानकारी त पाउँछन् नै होइन। त्यसपछि हामीले चाहिँ के गर्छौँ भने जे भए पनि हामी त यो देशको हो नि, हामीले हाम्रो देशकै साहित्यको सेवा गर्नुपर्छ भनेर विद्यार्थीहरूलाई सबै टेक्स्ट हामी नेपाली दिन्छौँ। उनीहरूले अङ्ग्रेजी मिडियममा अनि त्यही अङ्ग्रेजी थ्योरिस्टहरू प्रयोग गर्छन् तर नेपाली टेक्स्टमा गर्छन्। भर्खरै पनि मैले मेरा विद्यार्थीहरूलाई यो वर्ष प्रकाशित भएका 10 टेक्स्टहरू दिएर हामीले रिसर्च गर्न लगाइरहेका छौँ होइन। उनीहरूको जुन त्यो कम्पलसरी गर्नुपर्छ नि थेसिस राइटिङ, हामी त्यो गराउँछौँ। भनेपछि साहित्यको सेवा त जहिले तहिले छ, ओतप्रोत नै भइरहेको छ, गरिराखिएको पनि आफूलाई अनुभूति भएको छ। अब यो जिम्मेवारीको कुरा
नीतिगत
हो, अब यहाँ चाहिँ त्यो त मैले बाहिरबाट हो, कति कुराहरू मलाई गर्न मन लागेको छ होला होइन, यस्तो गर्न पाए हुन्थ्यो होला, प्लानहरू हुन्छ दिमागमा होइन, अझै यो गर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने हुन्छ नि त। अनि त्यो अब बाहिर बसेको मानिसले त गर्न सक्दैन। अब यहाँ बस्दा पनि हुन त म अब प्राज्ञ सभाको सदस्य मात्रै हो, तर पनि मैले त्यहाँनिर परिषदका सदस्यहरू हुनुहुन्छ, कुलपतिज्यू हुनुहुन्छ होइन, उहाँहरूप्रति मेरो त अब मेरो आवाज त मैले प्रत्यक्ष रूपमा पुर्याउन सक्ने ठाउँमा त म छु अहिले त। त्यही भएर मलाई चाहिँ सबैभन्दा पहिला के लागेको छ भने यहाँ मानिसहरूको गुनासो छ क्या, साहित्य पढिँदैन साहित्य पढिँदैन, झन् नयाँ जेनेरेसनकाहरूले साहित्य पढ्दै पढ्दैनन्, पढ्दैन पढेपछि सृजना कसरी गर्ने। अनि यसमा चाहिँ फेरि पढ्ने र सृजना गर्ने कुरा मात्रै होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ भने हामीले हाम्रो कल्चरलाई होइन, कल्चर भनेपछि भाषा पनि आइहाल्यो, हाम्रा ती संस्कृतिका विभिन्न पाटोहरू हुन्छन्, अनुभूतिहरू हुन्छन्, एउटा नेपाली भएर हुर्किँदै गरेको मानिसको त्यसलाई आफ्नो भाषामा यदि हामीले साहित्य सृजनामा लागेनौँ भने, किनभने साहित्य सृजना गर्नु भनेको एउटा डकुमेन्टेसन गर्नु हो नि त। अनि अहिलेको युगमा चाहिँ जस्तो पहिला कस्तो हुन्थ्यो, ओरल ट्रान्समिसन, जस्तो अब ओरल्ली त्यो स्टोरी भन्ने अनि अर्को पुस्ताले सम्झिँदै जान्थ्यो, कति कति बिर्सिन्थ्यो पनि होला, तर पनि उनीहरूले त्यसरी जगर्ना गरेर राखेका थिए। अब त्यो परम्पराबाट त हामी विमुख भइसक्यौँ होइन, अब कसले कथा सुनाउने, खै कथा सुनाउने, सुनि हजुरआमाका कथा सुनिदिने बालबच्चा खै त अहिले छैनन् नि त, पुस्तै हरायो नि त। अब त्यो पुस्तालाई चाहिँ साहित्यमा जोड्नु मैले अहिले सबैभन्दा ठुलो च्यालेन्ज चाहिँ मैले त्यो देखेको छु, अनि त्यसमा हामीले काम गर्नुपर्छ भन्ने मलाई लागेको छ। र त्यसको लागि चाहिँ अब ती नयाँ पुस्ताहरूलाई हामीले साहित्यमा कसरी जोड्ने भन्ने प्लान हामीले त्यहाँ खर्च गर्नुपर्ने छ। त्यो हाम्रो बुद्धि अब होइन, त्यहाँ हाम्रो श्रम योजनाहरूमा हामीले त्यहाँ नीतिहरू अब के कसरी गर्न सकिन्छ त्यहाँ गर्नुपर्छ भन्ने मलाई लागेको छ। अनि यो नयाँ जेनेरेसनलाई चाहिँ त्यो त्यति काम गर्नको लागि एउटा मेरो एकदम सिम्पल प्लान छ क्या, अरू के पनि छैन, मेरो दिमागमा आएको छ एकदम सिम्पल। म जहिले पनि के भन्ने गर्छु भने अहिले त अब प्री नर्सरीदेखि नै बच्चाहरूलाई जस्तो 2-2.5 नै स्कुलमा पठाउने, प्ले ग्रुपदेखि नै पठाउने गरिन्छ नि त। अनि त्यहाँ हामीले के थमाइदिन्छौँ त भन्दाखेरि त्यहाँ रपन्जेलको स्टोरी होइन, त्यसपछि हजुरको त्यो सबै अङ्ग्रेजी साहित्यका होइन स्टोरीहरू उनीहरूले पढ्छन्, अनि त्यो ह्यान्सल एन्ड ग्रेटेल तिनीहरू पढेर उनीहरू हुर्किन्छन्। भनेपछि उनीहरूले त्यहाँ त नि कस्तो हुन्छ भने त्यहाँ संस्कृति धर्म समाज त्यो एउटा साधारण किताब मात्रै हुँदैन, त्यो चित्र कथा मात्रै हुँदैन, त्यहाँ त्यो सम्पूर्ण कुराहरू त्यहाँ आएको हुन्छ हेर्नुहोस्। अनि त्यही कुरा चाहिँ उसको मस्तिष्कमा प्रतिबिम्बित हुने हो, उसले भाषा मात्रै अङ्ग्रेजी सिकिरहेको छैन, उसले चाहिँ सम्पूर्ण त्यो संस्कृति नै बाहिरको सिकिरहेको छ। अब हामीले त्यस्ता किताबहरू स्कुलहरूमा पनि त्यो प्ले ग्रुपदेखि नै बच्चाले चित्र हेर्दाखेरि पनि टिका लाइराखेको, ढोल बजाइराखेको हेरोस् न, नेपाली संस्कृति झल्काउने खालको हो त्यो, हेरोस् न होइन, यस्तो सेतो फेटा लगाएको, पटुका बाँधेको, यसरी तान बुन्दै गरेको के छन् त नेपाली संस्कृतिमा, त्यो मैले थोरै मात्रै अब उदाहरणहरू दिएँ। त्यो चित्रहरू हेरोस्, एउटा एउटा शब्द मात्रै सिक्यो भने पनि उसले एक वर्षभित्रमा हजारौंवटा शब्दहरू सिकिसकेको हुन्छ होइन। अनि त्यसपछि के हुन्छ भने रुचि जाग्छ। जस्तो मैले म अङ्ग्रेजीकै विद्यार्थी भए तापनि सुरु सुरुमा हामीलाई त्यो बुझ्न एकदम गाह्रो हुन्थ्यो। अब ग्रिक मिथको कुरा गरेका छ होइन, ग्रिक माइथोलोजी भन्छ, यतापट्टि बाइबल सबै बुझिसकेन भने त्यो प्याराडाइज लस्ट केही बुझिँदैन होइन, अनि यतापट्टि महाभारतको कथा भएको थियो भन्दा म मजाले बुझ्थेँ नि त, मलाई इन्ट्रेस्ट पनि लाग्थ्यो नि त, त्यो त मैले एक्जाम पास गर्नुपर्छ भन्ने हिसाबले कर बलले पढेर मैले पार लगाएँ भनौँ न होइन, हामी अब त्यो अब सबै
जो पनि हामीले गर्यौँ पूर्वीय संस्कृति त्यहाँ झल्किँदैन
छैन अनि त्यसपछि हामी डिस्कनेक्ट हुन्छौँ. अब यो बच्चाहरू पनि हाम्रो संस्कृतिपट्टि डिस्कनेक्ट भए भन्दै हामी कम्प्लेन गर्छौँ कि तर किन डिस्कनेक्ट भयो त्यो हामी हेर्दैनौँ कि. दसैँ भन्ने बित्तिकै ए नौरथा आउँदो रहेछ यसरी फुलपाती भित्राउँदो रहेछ थाहा पाउनु पर्यो नि सानैदेखि बच्चाहरूले. अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको चाहिँ हाम्रो स्कुलहरूमा अझै पनि के गरिन्छ भने पढाइ भनेको चाहिँ कोर्स बुक मात्रै हो है. मेरो एमए पढ्ने विद्यार्थीलाई मैले भने कि कतिवटा पढेको छौ ल इङ्ग्लिस त पढेको छैनौ भने इट्स ओके कमसेकम नेपाली त पढेको छौ होला नि त लु भन मलाई चाहियो रिसेन्टली अथवा दस वर्षभित्रको जहिलेको भए पनि भन मलाई चाहियो तिमीहरूले के पढेका छौ भन्दा छैन हो म्याम छैन किनभने पढ्यो भने चाहिँ कराउनुहुन्छ नि त घरमा टेक्स्ट बुक नपढेर किन बाहिरको पढेको भनेर यस्तो कल्चरमा हामीले हुर्काएका छौँ. अब सबभन्दा पहिला हामीले के गर्नु पर्यो भने स्कुलहरूमा एक प्रकारको नीति नै बनाउनु पर्ने हुन्छ क्या त्यो शैक्षिक नीतिमा त्यो हाल्नुपर्छ जस्तो मलाई लाग्छ कि विद्यार्थीहरूलाई चाहिँ त्यो टेक्स्ट बुक मात्रै होइन होइन अब जस्तो नेपाली भनेर एउटा विषय हुन्छ अनि त्यो विषयमा कति पढ्छन् त उनीहरूले एउटा मात्रै त बुक हुन्छ त्यसमा हरेक छुट्टीमा होमवर्क दिँदाखेरि त्यो यति धेरै लेख्न नलगाउनुहोस् भन्छु म चाहिँ. यहाँनिर मैले अलिकति शिक्षाको पनि आयो होइन किनभने यो नीतिसँग पनि जोडिएको हुन्छ नि त. उनीहरूलाई चाहिँ हामीले जस्तो दसैँको बिदा हुन्छ होइन गर्मीको बिदा हुन्छ जाडोको कुनै पनि विधामा होमवर्क के दिनुहोस् भने यतिवटा बुकहरू पढेर आइज अनि त्यसपछि के बुझ्यौ भन भन्ने हिसाबले हामी जान सक्छौँ. अलिकति हामीले त्यो मेथड चेन्ज
गर्नुपर्ने सृजनात्मक कार्यमा अगाडि
मेन पढ्न दिनु पर्यो क्या टेक्स्टहरू अनि न उनीहरूलाई इन्ट्रेस्ट जाग्छ अनि हामीले चाहिँ त्यो नयाँ पुस्तालाई जोड्न सक्छौँ. अब एउटा बिचको जुन यो छ नि अहिले जेन्जी भन्छौँ हामी होइन अब म चाहिँ 62-63 पुस्ता भन्छु होइन त्यसपछि जन्मिएकाहरू अब हामीलाई किन चाहियो र बाहिरकै शब्द चाहिन्छ भन्ने पनि छैन नि त होइन. यो 62-63 पुस्ताहरू अब कति मात्रामा हुन त सहरकाहरू र अङ्ग्रेजी स्कुल पढ्नेहरू चाहिँ धेरै नै डिस्कनेक्टेड भएका हुन सक्छन्. अब त्यो मैले त अज्युम मात्रै गरेको नहुन पनि सक्छ त्यो मेरो रङ एजम्सन रङै होस् भन्छु म चाहिँ होइन कामना गर्छु. तर फेरि गभर्मेन्ट स्कुल पढेकाहरूले चाहिँ त्यति धेरै डिट्याच नभएकामै हुन सक्छन् तर त्यो जुन हामीले जुन त्यो कनेक्सन हुन्छ नि त्यो कनेक्सन गर्न सकेको छैन. अब यो प्रतिष्ठानले पनि कनेक्सन कसरी गर्न सकिन्छ त भन्दाखेरि उनीहरूको लागि उनीहरूमा केन्द्रित गराएर कार्यक्रम गर्दा नि जहिले पनि ठुला ठुला साहित्यकारहरू एकदमै वरिष्ठहरू मात्रै हुनुपर्छ भन्ने छैन नि त होइन. उनीहरूलाई फोकस गरेर हामीले कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने मलाई लाग्छ. एक नम्बरको अब अरू त धेरै नै छन् होइन तर मलाई प्राइम हामीले गर्नुपर्ने किनभने उनीहरू भविष्य हुन्. उनीहरूले यदि हाम्रो नेपाली साहित्यसँग उनीहरूको डिट्याचमेन्ट एज अ रिडर र एज अ राइटर डिट्याचमेन्ट भयो भने यो देशको लागि नै ठुलो लस हुन्छ. यो चाहिँ मैले अहिले नै भिजुलाइज गरिसकेको छु. त्यही भएर
मेरो
बेसलाई जोडेर लानु पर्यो र कार्यक्रमहरू गर्दा पनि अघि त स्कुलकोहरू त अब उहाँहरूले गर्नुहुन्छ त्यो म विश्वस्त छु तर मैले त्यो जोड्दै जोड्दै यहाँ किन ल्याएँ भने प्रज्ञाले पनि त प्रज्ञा भन्ने बित्तिकै एकदम ठुलो 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 बिग वर्ड मात्रै नबनाउने के होइन. हामीले चाहिँ सबैभन्दा पहिला के जरुरी छ त्यो हेर्नुपर्छ नि त. प्राथमिकताको आधारमा लाँदाखेरि नव पाठकलाई जोड्ने खालको कार्यक्रम ल्याउनु पर्यो र नवलेखकलाई पनि जोड्ने प्रेरणा प्रोत्साहन गर्ने होइन प्रेरणा दिने प्रकारको ल्याउनु पर्छ भन्ने चाहिँ मेरो एकदमै त्यो छ होइन. अनि अर्को चाहिँ त्यही अघि ट्रान्सलेसनको कुरा र समालोचनाको कुरा त्यसलाई त हामीले झन् कन्टिन्यू गर्नु नै पर्यो गरि पनि राखेको होला सायद होइन. अब मैले जानेसम्म त गरि नै राखेको छ. अब
हजुर हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि यो छोटो बसाइमा समेट्न सक्दैनौँ तर पनि एउटा कविता सुन्छौँ त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ. अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ.
हस् म अब अर्को एउटा कविता र यो कविता पनि मैले नसुनाएकै कवितामा पढ्छ. कविताको शीर्षक छ मेटामोर्फोसिस.
हुन्छ वाचन गर्नु भाइ. हुन्छ
हस्. आफ्नो संसारको बागडोर आफ्नै मुठीमा बोकी हिँडेकी बादशाह थियो. आफ्नो संसारको बागडोर आफ्नै मुठीमा बोकी हिँडेकी बादशाह थियो. साक्षात नवदुर्गा झाँसीकी रानी फुलन देवी जीवन सत्तामा उन्मुक्तिको शासन चलाउँथे. स्वच्छन्दताको सिकुवामा बसेर साहसको घाम ताप्थे. हरेक बिहान मनको जस्केलोमा आफ्नै हातले हौसलाको सूर्य टाङ्थे. हरेक साँझ मस्तिष्कको छानोमा जुनको उज्यालो प्रेमले पोथे. हरेक ऋतुमा देहको छिद्र छिद्रमा जतनले उमार्थे अठोटको हरियाली. हिँड्थे अविचलित आफैले खनेको गोरिटोमा. दौडन्थे बेगले सपना पछ्याउँदै. नाच्थी सिकेर वायुसँग बहाव. गाउँथी मागेर चरासँग सङ्गीत. ओलम्पिकमा भाग लिएको एथलेट छैँ. जिउन उद्दत थिइ. छेक्थी निराशाको असिना. आँटको वर्षादीले मेट्थी हरेसका दाग उत्साहको साबुनले. एक दिन गरियो ऊ माथि परीक्षण. बनाइयो उसलाई रोबोट. उसको शरीरमा हालियो इन्जेक्सन. पहिलो डोज मात्रा 10 ml मनुका केही श्लोक. दोस्रो डोज मात्रा 15 ml स्वस्थानी व्रत कथा. तेस्रो डोज मात्रा 20 ml 30 व्रत कथा चढाइयो उसको शरीरमा संस्कारका कैयौं बोतल स्लाइन खुर्केर फ्याँकियो मस्तिष्कमा फैलिएको सपनाको ट्युमर शल्यक्रिया गरेर हटाइयो मुटुको भल्भ छेउ रहेको उत्साहको एसएनओड हटाइयो क्रमशः आवेगमा कस्सिने मुठी रिसमा खुम्चिने भ्रिकुटी उन्मुक्त हाँसो निकाल्ने स्वर ग्रन्थी अन्याय विरुद्ध चल्ने जिब्रो तालिम दियो प्रत्येक बिहान बेलुका सिकाउँदै विधि सुस्तरी पाइला चाल्न मौन रहन अन्याय सहन इच्छालाई चिहान खनेर गाड्न प्रतिस्थापन गरियो आँट साहस र उत्साह पैदा गर्ने ग्रन्थिहरू लज्जा डर र हिचकिचाहट पैदा गर्ने ग्रन्थिहरूसँग यसरी एउटा अत्याधुनिक प्रयोगशालामा योजनाबद्ध ढङ्गले उनको मेटामर्फोसिस भयो थ्याङ्क यू
हजुर भर्खरै कविता वाचन गर्नुभयो अब हामी यो बसाइलाई टुङ्ग्याउनै पर्ने अवस्थामा आइसकेका छौँ तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय
करिब करिब अब सबै नै मलाई त समय ठिकै अनुभूति भएको छ मेरो साहित्य लेखनको जर्नीदेखि लिएर यो प्राज्ञसम्म हुँदासम्मको सबै त समेटिसक्नु भएको छ सर्जकहरूले जहिले पनि साहित्य सृजना गरिरहँदा आफ्नो समाजलाई चाहिँ होइन आफ्नो धरातललाई चाहिँ आफ्नो भूभागलाई चाहिँ बिर्सन हुँदैन भन्ने चाहिँ लाग्छ मलाई पनि यति मात्रै सम्झना गरेर साहित्यको सृजना गरियो भने मैले यो किन पनि भनिरहेको छु भने मैले यो विशेष गरेर नयाँ पुस्ताहरूलाई भनिरहेको छु मैले अघि भनिसकेँ धेरै जसो उनीहरूको त्यो एक्सपोजर भनेको बाहिरी कुराहरूसँग छ त्यसले गर्दा पछिल्लो समयमा कति कविहरू पनि मैले देखिरहेको छु यो 62-63 पुस्ताका कविहरू उहाँहरूको त्यो साहित्यको त्यो प्रस्तुति नै पनि अब मैले उहाँहरूलाई चाहिँ त्यो प्रस्तुति यसो गर्नुभयो भनेको त होइन यसो गर्नुहोस् भनेको पनि होइन होइन तर उहाँहरूको नयाँपन होस् प्रस्तुतिमा पनि नयाँपन होस् वाचन शैलीमा मात्र नभएर लेखनमा पनि नयाँपन होस् र त्यो नयाँपन चाहिँ फेरि आफ्नो संस्कृतिलाई आफ्नो भूगोललाई होइन आफ्नो परिवेशलाई नछोडिकन होस् त्यसकै भाव भूमिमा त्यो पैदा होस् भन्ने मलाई लाग्छ त्यति चाहिँ बिर्सन भएन
हजुर हवस् राजधानी आएको मौकामा स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
मौका प्रदान गर्नुभएकोमा र यसरी सबै कुराहरू मैले भन्न चाहेका सम्पूर्ण कुराहरू समेटेर प्रश्न सोधिदिनु भएकोमा पनि म चाहिँ एकदमै धेरै धेरै आभारी छु कतिपय अवस्थामा कस्तो हुन्छ भने थोरै जोडे कस्तो हुन्छ भने कति कुराहरू त आउँदै आएन नि प्रश्नकर्ताले मलाई त्यो मेरो समयलाई चाहिँ राम्रोसँग सदुपयोगै गरिदिनु भएन प्रश्नै नगरेपछि मैले कसरी उत्तर दिने भन्ने अवस्था पनि हुन्छ कतिपय ठाउँमा तर यहाँ चाहिँ मलाई कस्तो अनुभूति भयो भने केही पनि बाँकी नै रहेन के तपाईँले पछि भन्नुभयो नि केही जोड्न बाँकी छ भन्दा पनि मलाई चाहिँ कस्तो अनुभूत भइरहेको थियो भने केही बाँकी छैन मेरो त सम्पूर्ण मेरो जर्नी होइन धेरै कुराहरू चाहिँ करिब करिब सम्पूर्ण कुराहरू नै यहाँले अब यति बसाइमा जति गर्न सकिन्थ्यो त्यो अप्टिमम लेभलमा भयो भन्ने मलाई लाग्यो र त्यसको लागि पनि यहाँलाई चाहिँ अझ विशेष गरेर म धन्यवाद दिन चाहन्छु
हवस् अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार डाक्टर अस्मिता विष्ट हवस् त आजलाई यति तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा बज्रचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु नमस्कार